नमस्कार, रेडियो कार्यक्रम प्रकृतिबाट तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा तयार पारिएको यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्कको 90 MHz सँगै रेडियो चितवन 94.6 MHz, पोखराको रेडियो तरंग 107.6 MHz र बर्दियाको टाइगर एफएम 99.2 MHzबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रम प्रकृति हरेक हप्ताको शुक्रबार बेलुकी 8:30 बजेदेखि पौने 9 बजेसम्म सुन्न सकिन्छ। अनि सप्तकोशी एफएम सुनसरी 90 MHzबाट चाहिँ शनिबार बेलुकी 6:30 बजे यो कार्यक्रम प्रसारण हुन्छ। कार्यक्रममा हामी प्रकृति संरक्षण, संरक्षणमा आम नागरिकको भूमिका र मानव जीवनमा प्रकृति संरक्षणको महत्व बारे चर्चा गर्छौं। साथै वन्य जन्तु र प्रकृति संरक्षणका क्षेत्रमा भइरहेका प्रयासहरूका बारेमा पनि छलफल गर्ने गर्छौं। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका संघ संस्थाले जैविक विविधता संरक्षणमा काम गर्दै आएका छन्। नेपालको संरक्षणको कामलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि प्रशंसा भइरहेको छ। संरक्षणको नेतृत्व गर्ने विभागमा अहिले गोपाल प्रकाश भट्टराईले महानिर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ। यसअघि उहाँ विभागमै उपमहानिर्देशकमा कार्यरत हुनुहुन्थ्यो। उहाँसँग संरक्षणको काम बारे लामो अनुभव छ। आज हामी उहाँसँग संरक्षणको काम र आगामी योजना बारे कुरा गर्छौं। यति बेला उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्छ।
सर्वप्रथम त अब म अस्ति सोमबारबाट मात्रै आज चौथो दिन भनौँ हिँड्दैछु र अहिले नयाँ योजनाहरू मैले त्यति तय गरिसकेको छैन, किनभने यो पुराना कामहरू पेन्डिङ रहेका कामहरूलाई पनि इक्वल्ली इम्पोर्टेन्ट छन्। अहिले संरक्षणको लागि चाहिँ घाँसी मैदानहरूको व्यवस्थापन ठुलो चुनौतीको अवस्थामा छ र त्यसको लागि हामी प्रायोरिटी दिन्छौँ। कर्मचारीको मनोबल भएन भने हामी संरक्षण चाहिँ धरापमा पर्छ। कर्मचारीको मनोबल उत्थानको लागि र उनीहरूको क्यापेसिटी इन्हान्समेन्टको लागि चाहिँ मैले अलिकति पहल गर्छु। त्यसपछि गएर अब यी चोरी सिकारी नियन्त्रणका कुराहरू जुन विगतमा भइरहेछ र जुन बेसिक कुरा हुन् यिनीहरूलाई पहिला बलियो बनाएर बल्ल नयाँ योजनाहरूमा अगाडि बढ्नुपर्छ भन्ने जस्तो लाग्छ।
अहिलेसम्म चाहिँ तपाईँ अब विभागमै उपमहानिर्देशक भएर काम गरिरहनु भएको होइन, अब संरक्षणको काम चाहिँ हामीले पछिल्ला केही वर्षदेखि चाहिँ अलिक नयाँ ढङ्गले गरिरहेको छौँ र अन्तर्राष्ट्रिय स्तरबाट पनि अब नेपालको संरक्षणलाई अब राम्रो मानिरहेको छ। अब समग्रमा भन्दा हामीले कसरी काम गरिरहेको छौँ संरक्षणको क्षेत्रमा चाहिँ?
संरक्षणको क्षेत्रमा त अब सबभन्दा पहिला क्षेत्रको संरक्षणको लागि नेपाल सरकारले नेपाली सेना, मध्यवर्ती क्षेत्रका जनसमुदायहरू र हामी पार्का कर्मचारीहरूको संयुक्त रूपमा चाहिँ हामी संरक्षण गरिरहेको अवस्था हो। तर त्यहाँभित्र भएका वासस्थानहरूलाई चाहिँ हामीले जुन रूपमा प्रजाति विशेषको जुन व्यवस्थापन गर्नुपर्ने हो त्यो विभिन्न कारणले स्रोत साधन ह्युमन रिसोर्सेसका कमीले गर्दाखेरि तत् रूपमा हुन नसकेको अवस्था जुन रहिरहेको हो र अहिले चाहिँ नेपाल सरकारले यस सम्बन्धी केही बजेटहरू पनि विनियोग गरेको हुनाले अहिले वासस्थान व्यवस्थापनको लागि चाहिँ विशेष गरी हामी बढी फोकस दिएका छौँ। झन्डै 2000 भन्दा माथि हेक्टरको ग्रासल्यान्डहरू म्यानेज गर्ने कार्यक्रम, वेटल्यान्डहरू डेभलप गर्ने कार्यक्रमहरू हामीसँग छ र यिनीहरूलाई चाहिँ हामी एकदमै तदारुकताका साथ अगाडि बढाउँछौँ। त्यसै गरी अब स्नो लेपर्डलाई मोनिटरिङ र यिनीहरूको स्ट्याटसको बारेमा केही कामहरू गर्न गइरहेका छौँ र अब हाम्रो टिम त्यतातिर दसैँको लगत्तै पछिबाट डिप्लोय हुन्छ। त्यसबाट एउटा स्नो लेपर्डको केही सङ्ख्यात्मक केही ट्रेन्डहरू पनि हामीले पाउँछौँ भन्ने लाग्छ। विशेष गरी अन्तर्राष्ट्रियमा त अब साइटिसको कोपमा पनि हामीले भाग लियौँ। साइटिसमा पनि सबै कुराहरू नेपालको तर्फबाट चाहिँ हाम्रा जति पनि संरक्षणमा खटिएका कर्मचारीहरूको कार्यस्थलका अवस्था र त्यसले साइटिस इम्प्लिमेन्टेसनमा पर्ने प्रभावका बारेमा साइटिसले सोच्नुपर्छ भनेर एउटा कार्यपत्र प्रस्ताव पनि त्यहाँ पेश गऱ्यौँ र त्यो साइटिसको 18 कोपले त्यसलाई चाहिँ आत्मसात गरेको नोट गरेको अवस्था छ र आगामी दिनमा यसले पनि केही सघाउ पुर्याउँछ होला। अहिले इत्यादि कामहरू चाहिँ हामी गरिरहेका छौँ। निरञ्जी,
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा अरू साझेदार संघ संस्थाहरू, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका संघ संस्थाहरूको सँगै हामीले यो संरक्षणको क्रियाकलापहरू अगाडि बढाइरहेका छौँ। अब यो पछिल्लो अवस्थामा चाहिँ यो साझेदार संस्थाहरूको भूमिकालाई कसरी मूल्याङ्कन गर्नुभएको छ तपाईँहरूले?
सबभन्दा पहिला त राष्ट्रिय प्रकृति संरक्षण कोष WWF नेपाल र जेडएसएल नेपाल चाहिँ हाम्रा एकदमै नजिकका सहयोगी साझेदार संस्था भनौँ, हाम्रा सहकर्मी संस्था भनौँ, त्यो रूपमा छन्। यीमध्ये यी तिनवटा बाहेक पनि अरू सङ्घ संस्थाहरूले पनि हामीलाई सपोर्ट गरिरहेको अवस्था त छँदैछ नै। यी तिनवटा संस्थाहरूमा पनि राष्ट्रिय प्रकृति संरक्षण कोष यो संस्थाको रूपमा होइन, नेपालको अर्ध सरकारी निकाय नै हो र यो विभागको एउटा सहयोगी संस्था हो। यसलाई चाहिँ हामी सङ्घ संस्था भन्दा पनि अझ अलि बढी रूपमा लिनुपर्छ, लिएका छौँ। यो के मानेमा पनि हो भने नेपाल सरकारले अहिलेसम्म कुनै पनि सङ्घ संस्थाको लागि ऐन नियमहरू बनाएर पद अनुरूप चलिरहेको अवस्था राष्ट्रिय प्रकृति संरक्षण कोषभन्दा बाहेक अरू छैन। यसले गर्दाखेरि पनि राष्ट्रिय प्रकृति संरक्षण कोष एकदमै नेपाल सरकारकै अभिन्न अङ्गको रूपमा स्थापित संस्थागत एनजिओ, राष्ट्रिय एनजिओको रूपमा भए तापनि त्यो चाहिँ मोर ध्यान एनजिओ हो र झन्डै सेमी गभर्मेन्ट इन्स्टिट्युसन हो। अरू WWF नेपाल र जेडएसएल नेपाल लगायतका, वर्ल्ड कन्जर्भेसन नेपाल लगायतका अरू इसी मोर, आइयुसिएन, बी WCN लगायतका अरू धेरै संस्थाहरूसँग हामी कार्यरत गरिरहेका छौँ। उहाँहरूबाट पनि बेला बखतमा हामीलाई चाहिने सपोर्टहरू भएको छ र विशिष्ट रूपमा चाहिँ राष्ट्रिय प्रकृति संरक्षण कोषबाट हामीलाई चाहिने टेक्निसियन, हामीलाई चाहिने फिल्डका म्यान पावर, हामीलाई चाहिने विभिन्न प्राविधिक स्किलहरू को पनि हामीले सपोर्ट पाइरहेका छौँ। त्यसै गरी जेडएसएल नेपाल र WWF नेपालले पनि हामीले आवश्यक परेका विभागको लागि, विभागले सम्पादन गर्नुपर्ने कामहरूको लागि चाहिने फिनान्सियल टेक्निकल सपोर्टहरू चाहिँ भइरहेको अवस्था
हो र यही सपोर्ट र साझेदार सङ्घ संस्थाहरूसँगको सहयोगमा तपाईँहरूले संरक्षणको क्रियाकलापलाई अझै अगाडि बढाउने योजना बनाइरहनु भएको छ। अघि तपाईँले चुनौतीको कुरा गर्दाखेरि यो घाँसे मैदान चाहिँ को कुरा गर्नुभएको थियो, यो लगायतका अरू चुनौती सामना गर्न अब विभागले अरू साझेदार सङ्घ संस्थासँगै हातेमालो गरेर अगाडि बढाउने योजना चाहिँ के बनाउनु भएको छ?
सबभन्दा अहिलेको हाम्रो एकदमै चुनौती भनेको मैले देखेको एउटा संरक्षणमा खटिने कर्मचारीहरूको आत्मबल, मनोबल उच्च राख्न, उनीहरूको क्यापेसिटी इन्हान्समेन्ट गर्नु जरुरी छ। त्यसपछि गएर वन्यजन्तु र तिनका वासस्थानलाई व्यवस्थापन गर्नु जरुरी छ। अनि त्यसपछि मानव वन्यजन्तुको द्वन्द्वबाट सिर्जिएका जुन घटनाहरू छन् यिनीहरूलाई कमी ल्याउन र यिनीहरूलाई न्यूनीकरण गर्न त्यत्तिकै जरुरी छ। त्यसपछि आएर हाम्रा वासस्थानका कुराहरू पनि त्यत्तिकै छन्। कतिपय ठाउँहरूमा त यो मानव वन्यजन्तु द्वन्द्वको कारणले, विशेष गरी बाँदरको कारणले चाहिँ हामीले खेती गर्न पाएनौँ, हाम्रो सम्पूर्ण बास नै उठाउनु पर्ने अवस्था आयो भन्ने जस्ता गुनासाहरू पनि छन्। र अहिले पछिल्लो समयमा आएर ऐनमा आइसकेपछि नियमावलीहरू स्वीकृत नभइसकेको अवस्थामा वन्यजन्तु पालन प्रजनन सम्बन्धीका कुराहरू पनि त्यतिकै आइरहेको अवस्था छ। त्यसैले यी कुराहरूलाई नै हामीले हामी विभाग मन्त्रालयको निर्देशनले विभागले र मातहतका कार्यालयहरूले अनि त्यसपछि हाम्रा सहयोगी संस्थाहरूको पनि आवश्यक सहयोगहरू लिँदै यतातिर चाहिँ हामी अगाडि बढ्छौँ।
अब अन्त्यमा चाहिँ तपाईँले जुन योजनाको कुरा गर्नुभयो, अब यो सबै विभागको योजना अथवा संरक्षणका क्रियाकलाप सफल बनाउनको लागि त्यस क्षेत्रमा रहेका स्थानीय बासिन्दाको भूमिका पनि अझ महत्वपूर्ण हुन्छ र तपाईँ अहिले यो रेडियो सुनिरहनु भएका नागरिक जो चाहिँ स्थानीय बासिन्दा हुनुहुन्छ यो संरक्षण क्षेत्र आसपासका, उहाँहरूलाई के आग्रह गर्नुहुन्छ, के अनुरोध छ तपाईँको?
मैले अघि स्थानीय क्षेत्र विशेष गरी स्थानीय क्षेत्र भन्ने बित्तिकै अलिकति बृहत्तर रूप पनि भयो, मैले मध्यवर्तीका जनसमुदायहरूको मैले अघि भनेको थिएँ। पक्कै पनि मैले अहिले कुरा गर्दाखेरि हामीले काम गर्ने अनुसार क्षेत्रको कुरा अथवा जुरिडिक्सनका कुराहरू गर्दा प्रोटेक्टेड एरियाज र वरिपरिका क्षेत्रहरूमा मात्रै हामी अलि बढी केन्द्रित हुँदा रहेछौँ र नेपाल सरकारले को तर्फबाट बोल्नु पर्दाखेरि प्रोटेक्टेड एरिया र यसका आसपासका क्षेत्र मात्रै नभएर नेपालभरिका बायोडाइभर्सिटी र स्थानीय जनताहरूसँग पनि यो सरकार राख्ने अवस्था भएको हुनाले म सबै नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनीहरूलाई के आग्रह गर्न चाहन्छु भने हो, कहिलेकाहीँ काम गर्दै जाँदा सानातिना अप्ठ्याराहरू वन्यजन्तुहरूबाट नभएका छैनन्, यहाँहरूले अप्ठ्यारो भोग्नु परिरहेको छ, कसै अवस्थामा यहाँहरूले आवश्यक परेको सहज रूपमा नियम कानुनका कारणले गर्दाखेरि स्रोतहरू उपलब्ध मा केही व्यवधानहरू आएको हुनसक्छ, तर पनि यी सबै कुराहरू हुँदाहुँदै पनि कहिलेकाहीँ चाहिँ धेरैलाई फाइदा पुग्दा केहीलाई हानि पुग्ने अवस्था आउन सक्छ र त्यो केही मध्येमा हामी पनि परेछौँ भन्ने मनस्थिति बनाएर वन्यजन्तुहरू पनि मानव सरह र वन्यजन्तु पनि हाम्रो बालबच्चा सरह हुन्, यिनीहरूको संरक्षण गर्नुपर्छ, यिनीहरूलाई संरक्षण गर्न सक्यौँ भने भोलिको दिनमा हामीहरूलाई चाहिँ यसबाट वन्यजन्तुबाट हुने हानिभन्दा पनि पर्यापर्यटन र अरू कारणहरूबाट हामीलाई बढी फाइदा पुग्छ भन्ने मान्यताका साथ संरक्षणमा सबैले हामीलाई साथ दिनुहुन र यहाँहरूको साथ दिन संरक्षण नहुने हुनाले सब सम्पूर्णलाई नेपाल र नेपालको जैविक विविधताको संरक्षणमा समाहित हुन आग्रह गर्न चाहन्छु।
हुन्छ महानिर्देशकज्यू, तपाईँको कार्यकाल सफल रहोस्, तपाईँलाई फेरि पनि बधाई र शुभकामना छ।
धन्यवाद मिलनजी, तपाईँको यो उज्यालो रेडियो मार्फत म मेरा कुराहरू नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनीहरू समक्ष पुर्याउन जुन सहयोग गर्नुभएको छ, तपाईँले दिएको जुन बधाई र शुभकामना छ, पार्सियल्ली म के पनि भन्न चाहन्छु भने तपाईँले दिएको बधाई र शुभकामना मलाई मात्रै होइन, यो नेपालको संरक्षण र जैविक विविधताको हितको लागि भएको हुनाले यहाँको पनि आफ्नो क्षेत्रबाट र यो रेडियोको माध्यमबाट नेपाली जनताहरूलाई सुशिक्षित बनाउन र सूचना प्रदान गरिदिएर नेपालको संरक्षणमा भूमिका निर्वाह गर्न पनि यहाँहरूको दायित्व हुन आउने कुरा निर्धारण गर्दै त्यतातिर पनि अग्रसर हुनलाई आग्रह गर्दछु। धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपाल प्रकाश भट्टराई। अब अघिल्लो हप्ता सोधिएको प्रश्नको जवाफ र विजेताको नाम। अघिल्लो हप्ता हामीले सोधेका थियौं मनासलु संरक्षण क्षेत्रको कुन ठाउँ अहिंसा क्षेत्रको रूपमा चिनिन्छ, यसको सही उत्तर हो चुम भ्याली। हामीलाई जवाब पठाउने मध्ये एकजना साथीको मात्र उत्तर मिलेको छ, उहाँको मोबाइल नम्बर हो 9848070806। विजेताले निशुल्क चिडियाखाना घुम्न पाउनुहुन्छ, यसको लागि कार्यालय समयमा उज्यालो घर जाउला खेलमा सम्पर्क गर्नुहोला। अब यो हप्ताको लागि प्रश्न, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका नवनियुक्त महानिर्देशकको नाम के हो? प्रश्नको जवाफ लेखेर पठाउनुहोस्। सही जवाफ पठाउने तीनजनाले पुरस्कार स्वरूप निशुल्क चिडियाखाना घुम्न पाउनुहुन्छ। जवाफ मोबाइलमा एसएमएस गरेर पठाउन सकिन्छ, त्यसको लागि ZOOZU टाइप गरी एक स्पेस दिएर सही जवाफ लेखी 35566 एसएमएस गर्नुपर्छ। आजको लागि कार्यक्रमको समय सकिने लागेको छ, अर्को हप्ता यसै बेला संरक्षणसँग सम्बन्धित अरू सामग्री सहित आउनेछौ। त्यति बेलासम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतमसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।